आपण राहिले. आज मैले अलिकति जस्तै अब यो लास्ट टाइम हाम्रो अर्पण भाइले पनि एउटा सामुएलको बारेमा हामीलाई सेयर गर्नुभएको थियो, अनि त्यसकै जो चाहिँ अब सबै कुरा रिलेटेड नै हुन्छ. अनि मैले चाहिँ आज के को बारेमा सेयर गर्ने भन्दाखेरि, हामीले चाहिँ कति कुराहरूमा हामीले अनजान रूपमा पनि हामीले गल्ती गरिरहेको छ होइन. जानी जानी त अब जानी जानी गल्ती गरेको त हामी सबैले थाहा हुन्छ, तर कति कुराहरूमा चाहिँ हामीले अनजान रूपमा पनि गल्ती गरिरहेको हुनसक्छ. जस्तै अब त्यो अब मैले चाहिँ एउटा घमण्डको बारेमा अलिकति वचन सेयर गर्ने विचार गरेको छु. पहिला म एउटा वचन पढ्छु होइन. त्यो चाहिँ यर्मियाको 9 को 23 बाट हो. परमप्रभु यसो भन्नुहुन्छ, बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्। तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्, म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ. के भयो होला, तपाईँले सुन्दै हुनुहुन्छ? अनि जस्तै अब जस्तै कति कुराहरूमा चाहिँ हामीले अब कुनै घमण्ड चाहिँ हामीले प्रष्टै देखाउँछौँ मान्छेलाई होइन, तर कति घमण्डहरू चाहिँ हामीले चाहिँ नदेखाएको नदेखाएको अनि तर त्यो घमण्ड पनि हुनसक्छ. जस्तै अब कति कुराहरूले चाहिँ अब जस्तै पहिला म एउटा उसलाई पनि जस्तै जस्तै कति कुराहरूमा चाहिँ हामीले राम्रै काम गरिरहेछौँ, जस्तै न एकदम नम्र भएको जस्तो जो सबै कुरा म चाहिँ अब जस्तै राम्रो काम गरिरहेछु, जस्तै अब मैले अब तर त्यो त्यसले चाहिँ मान्छेलाई घमण्ड नदेखाएको पनि हुनसक्छ, तर त्यसले चाहिँ के गर्दो रहेछ भने जस्तै ममा भएको राम्रो कुरा चाहिँ अब म आफैले क्रिएट गरेको जस्तो, म आफ्नै तरिकाबाट चाहिँ मैले यो गरेको जस्तो हामीले सम्झिन्छौँ कि. अब तर यो वातावरण, यो जुन आफू नर्मल नम्र भए तापनि कति कुराहरूमा चाहिँ नम्रै नम्र मान्छेले म चाहिँ एकदम नम्र छु पनि भन्न सक्छौ होइन. अब त्यो त्यो नम्र चाहिँ तर अब त्यो नम्र हुने, त्यो अन्डरस्ट्यान्डिङ हुने त्यो कुरा चाहिँ परमेश्वरले नै हामीलाई देखाएको हुन्छ, तर हामीले चाहिँ म चाहिँ एक्स्ट्रा मान्छे भएकोले, म चाहिँ बढी पढेको मान्छे, म चाहिँ बढी बुद्धिमानी मान्छे त्यो भएकोले चाहिँ मैले यसरी बुझ्न सकेका छु, र म चाहिँ अरूभन्दा अलिकति फरक छु, म नम्र छु, म चाहिँ जस्तै अब मान्छेलाई नराम्रो पनि बोल्दिनँ, म चाहिँ अरूलाई चाहिँ खसालेर पनि बोल्दिनँ भन्ने कुरा पनि अब त्यो वास्तवमा राम्रो हो, तर त्यो चाहिँ म आफ्नै तरिकाले, म आफ्नै क्षमताले त्यो गरेको हुँ भन्ने सम्झिन्छ क्या मान्छेले चाहिँ. त्यो पनि एउटा घमण्ड नै हो, किनभने परमेश्वरलाई चाहिँ सबभन्दा मन नपर्ने चिज चाहिँ घमण्ड हो. घमण्ड चाहिँ उहाँलाई कहिले पनि मन पर्दैन. तर अब कति कुराहरूमा चाहिँ हामीले नम्र अब त्योभन्दा त म नम्र छु, त्योभन्दा त म चाहिँ अब बाइबलमा पनि मलाई ज्ञान बढी छ, म चाहिँ चर्च पनि जान्छु, त्यो चाहिँ चर्च पनि जाँदैन मन म मान्छेले भन्दैन तर मनमा चाहिँ त्यो हुन पनि सक्छ, कति मान्छेमा चाहिँ त्यो हुन्छ, जस्तै अब त्यो मान्छे चाहिँ चर्चमा पनि रेगुलरली आउँदैन जाँदैन अथवा बाइबल पनि स्टडी गर्दैन। म चाहिँ दिनदिनै बाइबल पनि स्टडी गर्छु, म चाहिँ चर्चमा पनि जान्छु, म सुसमाचार पनि सुनाउँछु। अब हो त्यस्तो त्यस्तो माइन्ड पनि मान्छेलाई आउन सक्छ होइन, कतिको हामीले चाहिँ मान्छेलाई अरू मान्छेलाई हेर्ने बानी हुन्छ क्या मान्छेले, हामीले चाहिँ त्यो मान्छे चाहिँ यस्तो त्यो मान्छे चाहिँ यस्तो भन्ने, त्योबाट चाहिँ के हुन्छ भने अब त्यो हामीलाई चाहिँ अब बाइबल पढ्नु पर्छ, हामीले चाहिँ प्रार्थना गर्नुपर्छ, चर्चमा जानुपर्छ, मान्छेलाई प्रेम गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो वातावरण चाहिँ हामी आफैले आफ्नो तरिकाबाट त्यो जानेको जस्तो गर्छ कि, तर त्यो सबै वातावरण चाहिँ परमेश्वरले नै मिलाइदिएको हुन्छ। त्यस कारण चाहिँ हामीमा चाहिँ कुनै घमण्ड गर्ने कुनै कुराले पनि हामीलाई घमण्ड गर्ने बाटो छैन, हामीलाई चाहिँ त्यो चाहिँ हामीलाई कुनै हालतमा पनि मान्छेमा चाहिँ त्यो छैन। जस्तै अब कुनै मान्छे चाहिँ धनी मान्छे हुन्छ, कुनै चाहिँ गरिब हुन्छ होइन, अब उसको एउटा वातावरणले उसलाई त्यो धनी हुने वातावरण उसलाई मिल्दैन, अब केही कारणले मिलेन त्यो त उसको फल्ट होइन नि त होइन। अनि कति कुराहरूमा चाहिँ म चाहिँ धनी छु भने अब आफू धनी हुन पनि के कारण, परमेश्वरकै कृपाबाट भएको सबै कुरा, हामीमा एउटा उत्पत्तिको कहाँनिर हो, मान्छेमा चाहिँ केही कुरा पनि राम्रो छैन अरे छैन भन्छ क्या, हाम्रो चाहिँ हामी चाहिँ अब हामी मान्छेमा चाहिँ हामी हाम्रो तर्फबाट चाहिँ कुनै कुरा पनि राम्रो कुरा छैन, तर जे जे जति भयो होइन परमेश्वरको अनुग्रहले भयो, जस्तै अन्डरस्ट्यान्डिङमा पनि कति कुराहरू मान्छेले बुझ्दैन, त्यो मान्छेले कि जस्तै अब कति मान्छेले चाहिँ अब त्यो बच्चा अर्को मान्छेले कुरा नबुझेको हेर्दाखेरि हामीलाई अब त्यसलाई चाहिँ कस्तो तरिकाले हेर्ने मान्छेको बारे हुन्छ क्या, अब त्यो पनि हामीले अन्डरस्ट्यान्डिङ पनि हामीलाई पनि त्यो अन्डरस्ट्यान्डिङ हुने पनि परमेश्वरबाटै आएको हो, त्यस कारण चाहिँ हामीले त्यहाँ पनि हामीले घमण्ड गर्ने बाटो छैन। अब जस्तै अब कुनै कुरामा अब कति कुराहरूमा वातावरणले मिल्दैन, जस्तै अब केही कुराले मिल्दैन त्यो कुरालाई, केही कुराले ऊ चाहिँ तलब खसिरहेको हुन्छ, तर अब आफू चाहिँ माथि गएको छ भने म चाहिँ माथि पुगेँ भन्ने हुन्छ, त्यो त्यो त्यसमा हाम्रो कुनै हात छैन, परमेश्वरले नै सबै कुरा मिलाएर मात्रै त्यो त्यतिसम्ममा जुन स्थानमा पुग्नु पर् हामी पुगेका छौँ त्यो परमेश्वरकै कुरा परमेश्वरकै तर्फबाट मात्रै त्यो हुन आएको छ। त्यो भएर चाहिँ अब यसको बारेमा धेरै कुराहरू छ, तर अब यति भन्दैमा सबैले तपाईँहरूले चाहिँ बुझिसक्नु भयो होला होइन, किनभने अब सबैलाई राम्ररी बाइबलको बारेमा राम्ररी थाहा छ, अब मैले सिकाउनु भन्दा पनि होइन, म आफै पनि तपाईँहरूसँगै तपाईँहरूको उबाट सिक्ने हो, मैले त अब सिकाउने होइन कि जे होस् अब कति कुराहरूमा चाहिँ हामीमा भएको कुराहरू चाहिँ परमेश्वरकै हो, कुनै हामीलाई चाहिँ कुनै कुनै घमण्ड गर्ने बाटो छैन। अनि म अब कति कुराहरूमा चाहिँ हामीले के भन्छौँ भने आफू जान्ने आफ्नो ज्ञानमा भर पर्ने मान्छे पनि त्यो पनि घमण्ड नै हो, जस्तै अब कति कुराहरूमा बाइबलमा भन्छ होइन तिमीले प्रभुभोज खाऊ भन्छ, कति कुराहरूमा चाहिँ मान्छेले आफ्नो दिमाग युज गरेर चाहिँ होइन यो खाए पनि हुन्छ, यो यति दिनमा खाए पनि हुन्छ, धेरै किसिमको एक्सप्लेनेसनहरू मान्छेले गर्छ, कति अब हामीले चाहिँ खास भन्ने हो भने बाइबलमा खाऊ भनेर छ भने खाने नि, किन अब त्यसमा चाहिँ यो यति दिनमा यो आफूले चाहिँ किन आफ्नो ज्ञान युज गर्ने होइन? किनभने परमेश्वर भन्दा पनि हामी चाहिँ किन बाठो हुने? अब कति कुराहरूमा चाहिँ ल आइमाईहरूले विवाहित आइमाईहरूले चाहिँ टाउको छोप्ने गर भन्छ बाइबलमा छ त गर्ने, अब किन त्यहाँ एर्गुमेन्ट गर्ने, यो गर्न हुन्छ हुँदैन अनि त्यसले चाहिँ यस्तो हेनतेन उहरू मान्छेले गर्छ होइन? अब छ भने गर्ने दाचे, किनभने अब हामी चाहिँ किन बाठो हुने, मान्छे चाहिँ किन त्यो त्यसलाई चाहिँ बढी अब जस्तै कति कुराहरूमा कमेन्ट्रीहरू पनि मलाई चाहिँ त्यति पढ्नु मन लाग्दैन, किनभने अब त्यहाँ चाहिँ मान्छेको उहरू एक्सप्लेनेसनहरू हुन्छ क्या त्यहाँ, किनभने अब गर भन्यो भने गर्ने, अब उपवास बस भन्यो भने उपवास बस्ने, अब कारण त त्यहाँ होला नि परमेश्वरले अब त्यहाँ केही राम्रो कुरा छ भएर नै उहाँले यो गर यो गर यो गर उहाँले नै सबै कुरा देखाउनु भएको हो। अनि कति कुराहरूमा चाहिँ उपवास गर्नु पर्दैन, त्यो यस्तो हो, यो अब उपवास बसेर चाहिँ धर्मी हुने होइन भन्छ होइन कति कुराहरूमा चाहिँ त्यो, अब यो कुराहरू चाहिँ अब हामीले चाहिँ मुक्ति पाउनको लागि चाहिँ होइन, एउटा कुरा चाहिँ होइन, अब मुक्ति त हामीले चाहिँ विश्वासद्वारा पाउँछ, तर अब यो गर परमेश्वरले गर भनेको कुराहरू गर्नु चाहिँ एउटा नम्रता हो, किनभने त्यसलाई चाहिँ अब एक्सप्लेनेसन गर्दै हामी विभिन्न किसिमको विरोध गर्दै गयो भने चाहिँ त्यो चाहिँ फेरि आफूले चाहिँ आफ्नो ज्ञान युज गरेको जस्तै हो। अनि जस्तै अब सामुएलले पनि होइन परमेश्वरले त्यहाँको कुनै पनि चिज नल्याउनु भन्यो, तर उसले चाहिँ आफ्नो ज्ञान बुद्धि युज गरेर चाहिँ त्यहाँ जस्तै अब अस्ति अर्पण भाइले सेयर गर्नुभएको थियो जुन त्यहाँको राम्रो राम्रो पशुहरू होइन जस्तै एनिमलहरू चाहिँ ल्यायो, त अरू चाहिँ छोडे पनि त्यसलाई चाहिँ ल्यायो र उसले चाहिँ परमेश्वरलाई चाहिँ त्यो बलिमा पनि चढाए। तर अब त्यहाँ चाहिँ के हुन्छ भने उसले चाहिँ आफ्नो ज्ञान युज, अब यो चाहिँ राम्रो कुरा हो, राम्रो सबभन्दा बेस्ट एनिमलहरू ल्याएर चाहिँ परमप्रभुलाई चाहिँ उसले सेक्रिफाइस गर्यो, तर त्यो चाहिँ परमेश्वरको दृष्टिमा चाहिँ त्यो ठिक भएन, किनभने उहाँले नगर भनेपछि चाहे त्यो राम्रो होस् चाहे नराम्रो होस् त्यो मान्नै पर्छ कि हामीले चाहिँ अब त्यहाँनिर चाहिँ हामी हाम्रो ज्ञान हाम्रो दिमाग युज गर्यो भने चाहिँ अनि त्यहाँ चाहिँ हामीले चाहिँ परमेश्वर भन्दा जान्ने हुनु खोजेको हो क्या त्यो। जस्तै अब बाइबलमा पनि अब जे भन्छ त्यो गर्ने, अब कति अब त्यो भएर नै विभिन्न किसिमको फुटहरू होइन विभिन्न किसिमको जस्तै अब क्रिस्चियनमा पनि कति डिनोमिनेसनहरू छुटेर गएको कारण चाहिँ त्यो हाम्रो मान्छेको दिमाग युज गरेर चाहिँ त्यसरी छुटेर गएको जस्तो लाग्छ मलाई। त्यो भएर चाहिँ हामीले चाहिँ अरू अरूले जे गर्छ उसलाई जे अन्डरस्ट्यान्डिङ दिन्छ परमेश्वरले त्यो उसले गर्छ होइन, अनि हामीले चाहिँ त्यसलाई यो गर नगरे पनि हुन्छ पनि नभन्ने, गरे पनि हुन्छ त्यो गर्नुपर्छ भनेर चाहिँ अब नगर्नेलाई गर्नुपर्छ भनेर त्यो, किनभने मान्छे सबैलाई हामीलाई परमेश्वरले नै सिकाउनुहुन्छ, अनि जब मान्छेले बाइबलमा जे भन्छ होइन अनि त्यो चाहिँ मान्यो भने त्यो चाहिँ नम्रता हो। जस्तै अब त्यहाँ चाहिँ केही न केही त रहस्य हुन्छ नि त, अब परमेश्वरको रहस्य खोज्यो भने चाहिँ अब त्यहाँ सबै कुरामा हुन्छ। जस्तै अब हाम्रो आमा बुवाले पनि हामी कतै जस्तै अब सानोमा होइन जस्तै प्रायः जस्तो आमा बुवाले चाहिँ के भन्छ भने छोराछोरीहरू अरू ठाउँमा कतै गयो भने चाहिँ अब तिमीहरूले खाना टाइममा खानु यस्तो यस्तो भनेर अर्थी दिएर पठाउँछ होइन, अब अर्थी दिएर पठाउँछ, अब यो सबै कुरा उसले नबुझेको पनि हुनसक्छ, उसले मान्यो भने उसलाई त्यहाँ चाहिँ सबै कुरा फाइदा हुन्छ, तर उसले मानेन अब के सधैँ खाना खाए पनि हुन्छ नखाए पनि हुन्छ अथवा यस्तो काम गरे पनि हुन्छ नगरे पनि हुन्छ किन? के कुरा गरेको भनेर त्यस्तो गर्यो भने चाहिँ अब बुवा आमा देख पनि उसले चाहिँ बुवा आमालाई पनि रेस्पेक्ट नगरेको जस्तै हो, त्यो आफ्नो आफ्नो तरिकाबाट गरेको जस्तै हो। अनि त्यो जस्तै अब बाइबलको सबै कुरामा चाहिँ जे छ त्यो गर्ने, गर्नु आफूलाई गर्ने इच्छा छ भने गर्ने होइन, अनि अरूले गरेको कुरामा चाहिँ यस्तो नगरे पनि हुन्छ यस्तो गरे पनि हुन्छ भन्ने भन्यो भने चाहिँ अनि हामी त्यहाँनिर पनि हाम्रो एउटा हाम्रो जस्तै हाम्रो चाहिँ घमण्ड त्यहाँनिर चाहिँ हामी परमेश्वर भन्दा पनि जान्ने हुन खोजेको हुन जान्छ। त्यो भएर म अन्तिममा चाहिँ एउटा वचन पढ्छु अनि त्यसले चाहिँ हाम्रो सबै कुरा चाहिँ हामीलाई हामीले चाहिँ 2 करिन्थीको 10 को 11 को 17 यसो भन्छ, घमण्ड गर्नेले परम प्रभुमा घमण्ड गरोस्, किनकि आफ्नो तारिफ आफै गर्ने मानिस स्वीकार गरिँदैन, तर प्रभुले तारिफ गर्नुहुने मानिस चाहिँ स्वीकार गरिनेछ। अब हामीले चाहिँ अब कति कुराहरूमा चाहिँ म चाहिँ अब अलिकति पढेको छु अथवा म चाहिँ एकदम बलियो छु अनि अथवा म चाहिँ अलिकति अन्डरस्ट्यान्डिङमा राम्रो छु भन्ने भन्नेले चाहिँ, अनि जस्तै अब हामी एउटा विश्वासमा आउँदाखेरि पनि हामीलाई चाहिँ परमेश्वरले नै प्रकाश दिएको, परमेश्वरले नै हामीलाई त्यो बुझ्ने हाम्रो आँखा खोल दिनुभयो, अनि हामी जसरी विश्वास गर्छौँ होइन त्यो चाहिँ परमेश्वरको अनुग्रहबाट नै गर्न सकेको हो। नत्र त अब हामीभन्दा कति जान्ने मान्छेहरूले अहिलेसम्म विश्वास गरेको छैन होइन, अनि हामीमा जे राम्रो कुरा नराम्रो जे भए पनि परमेश्वरले नै हामीलाई त्यो दिनुभएको, अनि हामी चाहिँ हाम्रो सबै कुरामा चाहिँ परमेश्वरलाई नै परमेश्वरमा नै हामी घमण्ड गर्छौँ, हामीले अरू हाम्रो आफ्नो कुनै कुनै त्यो एउटा ऊ पनि छैन हामी, किनभने हामी माटोबाट बनेको हो अनि त्यहाँ माटोमा चाहिँ परमेश्वरले जे हालिदिएको छ अनि त्यो त्यतिसम्म मात्रै चल्छ, अनि जति हाम्रो आयु हाम्रो सबै कुरा परमेश्वरले नै हालिदिनु भएको हो, अनि हाम्रो कुरा हाम्रो जीवनमा कुनै राम्रो छ भने परमेश्वरलाई नै त्यसको श्रेय चाहिँ परमेश्वरले नै दिनुपर्छ, हामीले चाहिँ हामीमा चाहिँ कुनै त्यस्तो घमण्ड गर्ने हामीलाई स्थान छैन भन्दै आज यो मलाई लागेको कुरा चाहिँ सेयर गर्न पाऊँ। तपाईँलाई धन्यवाद अनि परमेश्वरलाई पनि धन्यवाद अनि म
पहिला कुरा चाहिँ म यो त्यहाँ स्क्रिनमा म राख्दिनँ। मैले चाहिँ कलसीबाट सिकाउन खोजिरहेको छु। अस्तिको हप्ता मैले कलसीबाट अलिकति हाम्रो योभन्दा गएको चोटिमा कलसीको सुरुको पुस्तक कलस्से भन्ने ठाउँमा त्यो मण्डली चाहिँ इपाफ्रासद्वारा सुरु भयो। कलस्से भन्ने एउटा सानो सहर, पहिला धेरै प्रख्यात तर बिस्तार बिस्तारो त्यो हराउँदै गएको सहर हो हुन चाहिँ, तर त्यहाँ एउटा मण्डली सुरु भएको हुनाले बाइबलमा कलस्सेको बारेमा हामी कलस्सेको मण्डलीको बारेमा पढ्छौँ। अनि पावलले एफिसीमा 3 वर्षसम्म निरन्तर प्रचार गर्दाखेरि धेरै मान्छेहरू विश्वास गरे, अनि त्यही मान्छेहरू इपाफ्रास पनि त्यही हो, अर्को फिलेमन भन्ने व्यक्ति पनि त्यही थिए, अनि उनीहरू गएर कलस्सेमा अनि मेकाडोनियामा अनि अर्को हिरापोलिसमा त्यहाँ मण्डली सुरु गरेको। ती सबै ठाउँमा चाहिँ यो इपाफ्रासको चाहिँ भूमिका छ सुसमाचार ल्याउने, त्यो हामीले हेरेको थियौँ। तर मुख्य कुरा कलसीको पत्रको उद्देश्यको बारेमा विचार गऱ्यो भने चाहिँ अब तपाईँ भाइले अघि भनेको थियो घमण्डको कुरा जो छ एकदम सान्दर्भिक, तपाईँले भन्नु नि सबै कुरा कुनै न कुनै ठाउँ जोडिन्छ भन्ने कुरा स्याक्कै मिल्छ। यो घमण्डको आत्मा के हुन्छ, दुई तिनवटा कुरा म भनेर सिद्धाउँछु होइन, सायद मैले कलसी पनि पढ्दिनँ होला। दुई तिनवटा कुरा के भन्छु भने पहिलो कुरा चाहिँ आदम र हवालाई परमेश्वरले सृष्टि गर्नुभयो, उत्पत्तिमा अदनको बगैँचामा राख्नुभयो, तिनीहरूलाई आशिष दिनुभयो, परमेश्वरसँग एकदम घनिष्ठ सम्बन्ध थियो, तिनीहरूको जीवन एउटा प्याराडाइज भनेको चाहिँ स्वर्गमा हुने स्वर्गीय जीवन थियो, अनि त्यहाँ सैतान पनि थियो, के भन्छ सर्प थियो, सर्प चाहिँ सैतानको आत्मा चाहिँ त्यो अर्कै सन्दर्भमा छ, जुन चाहिँ त्योभन्दा संसारको सृष्टिभन्दा पहिला नै सैतान चाहिँ परमेश्वरबाट पतन भएको लुसिफर र उसको सेना बाइबलमा त्यसको बारेमा छ। वास्तवमा यो सबै रियल स्टोरी छ बाइबलमा, हामीहरू त संसारमा धेरै मनगणन्ते स्टोरी छन् र रियल स्टोरी छन्, यो दुइटै मिसाएर हामी कन्फ्युजन छौँ। धेरै जस्तो मान्छेहरू जो बुद्धिमान छु भन्छन् उनीहरू जति जम्मै झनै कन्फ्युजनमा छन् होइन, तर जुन रियल स्टडी छ बाइबलमा, रियल स्टोरी छ, त्यो त रियल छ। जस्तो आदम र हवाको सृष्टि भएको कुरा रियल हो, अनि आदम त्यो सैतानको परीक्षामा पर्नु अगाडि परमेश्वरको स्वभावमा थियो। जब आदम सैतानको परीक्षामा परेर परमेश्वरको आज्ञा उल्लङ्घन गर्छ, सैतान भनेको लुसिफर, उसले पाप गरिसकेपछि ऊ चाहिँ पतन हुन्छ परमेश्वरबाट, इभिल हुन्छ, त्यो दुष्ट हुन्छ। सैतान भनेको चाहिँ यो ग्रिकमा डियाबलस भन्छ, डियाबलसको भन्दाखेरि चाहिँ त्यसको क्यारेक्टर जनाउँछ, त्यो क्यारेक्टर भनेको चाहिँ एक्युजर, भत्काउने, विरोध गर्ने, डाहा गर्ने, यो सबै खालको तपाईँले ग्रिक भाषामा त्यो शब्दको अर्थ हेर्नुभयो भने डिक्सनरीमा धेरै कुरा पाउनुहुन्छ। त्यो डियाबलस, त्यो चाहिँ लुसिफरले परमेश्वर भन्दा दोस्रो स्थानमा पनि नभनौँ, परमेश्वरलाई ले चाहिँ उसलाई सुन्दर र एउटा सबै दूतहरूको मालिक के अरे नाइके एकदम निपुण बाजा बजाउनमा बनाउनु भएको थियो, अनि एक दिन उसलाई घमण्ड हुन्छ क्या, म चाहिँ किन सेकेन्डमा, म पनि परमेश्वर बराबरी, म यति शक्तिशाली। अब हामीलाई थाहा छैन त्यो घमण्ड कहाँबाट आयो होइन, किन आउनु पर्यो, किनभने परमेश्वर चाहिँ सार्वभौम सत्ता सम्पन्न भन्छ नेपालीमा, सभरेन हुनुहुन्छ, भने मतलब परमेश्वरले परमेश्वरलाई कसैले तपाईँले यो गर्नुपर्छ भन्न सक्दैन, उहाँले जे सोच्नुहुन्छ त्यो कुरो हुन्छ, उहाँले जे निर्णय गर्नुहुन्छ उहाँको अन्तिम र सुरु उहाँ नै बोल्नुहुन्छ, त्योभन्दा अर्को कसैको शक्ति छैन। त्यो परमेश्वर हो, जुन परमेश्वर तपाईँ र मलाई प्रेम गर्नुभएको कारणले 2000 वर्ष अगाडि मान्छेको रूप धारण गरेर येशु प्रभुमा परमेश्वर आउनु भएर परमेश्वरलाई प्रकट गर्नु भएर, अनि हामीले परमेश्वरको सम्बन्धमा आउनु नसकेको समस्यालाई बलिदानद्वारा समाधान गरेर परमेश्वरले येशु ख्रिस्टद्वारा हामीलाई फेरि त्यो नयाँ सम्बन्धमा, जसरी आदम र हवा पाप गर्नु अगाडिको परमेश्वरको सम्बन्ध थियो, हामीलाई त्यो सम्बन्धमा ल्याउनलाई यो सबै कुरा गर्नुभयो। यो नै सुसमाचार हो, अनि यो कुरा चाहिँ बाइबलमा धेरै ठाउँमा छ, अनि धेरैचोटि चाहिँ हामीले पहिलो दोस्रो कोरन्थी 5:17-21 त्यो चाहिँ एकदम महत्त्वपूर्ण छ। तपाईँले त्यहाँ गएर पढ्नुभयो भने त्यो कुनै पनि बेला तपाईँले कसैलाई पनि भन्नु पर्यो, परमेश्वरले के गर्नुभयो, परमेश्वरको दया अनुग्रह हामीमा कसरी आयो, त्यो 17-21 पदले क्लियर एक्सप्लेन गर्छ। त्यसकारणले त्यो एउटा घमण्डको कुरा गर्दै गर्दाखेरि सैतानको स्वभाव के भयो भने नि, परमेश्वरलाई एक स्टेप माथि देख्न नचाहने, त्यो घमण्ड भयो नि त होइन। अनि अहिलेको मान्छेहरू के हुन्छ, जबसम्म हामी येशूमा आउँदैनौँ, संसारिक हिसाबले हामी आफूभन्दा कसैलाई एक स्टेप माथि देख्न सक्दैनौँ नि, खासमा भित्रबाट होइन। अनि कचोटि हामी ख्रिस्टमा आउनेहरूमा पनि हामी होसियारी नभयो भने हामीलाई अरूभन्दा तल हुनु मन लाग्दैन, भाइले अघि धेरै कुरा त्यसको बारेमा भन्नुभयो, क्रिस्चियनै हुँदा पनि हामी कतिचोटि म चाहिँ बढी बाइबल पढेको, म चाहिँ बढी प्रार्थना गर्ने, म चाहिँ सिपालु यति गर्ने भनेर हामी अलिकति अरूभन्दा दाँझेर त्यो गर्छौँ, त्यो सबै सैतानबाट आएको स्वभाव हो खासमा। त्यही कारणले हामी चाहिँ मर्नुपर्छ, क्रिस्चियन जिउनुपर्छ। बप्तिस्मा दिने युवनाले भन्छ नि, म चाहिँ घट्नु, उहाँ चाहिँ बढ्नु, वास्तवमा त्यो सधैँ सधैँ हामी सबैको जीवनमा हुन जरुरी छ होइन। त्यो घमण्डको सम्बन्धमा पहिलो कुरा चाहिँ त्यो भयो, त्यो स्वभाव नै। अर्को पोइन्ट बाइबलमा एउटा क्लियर के छ भनेदेखि, दुईवटा आत्मा, जुन चाहिँ हामीले बाइबलमा रोमीकै पुस्तकमा अझ गलातीको पुस्तकमा चाहिँ 5 अध्यायमा चाहिँ शरीरको फल र आत्माको फल अथवा पाप स्वभावको फल भनेको चाहिँ संसारिक स्वभाव त्यो आदमबाट आएको गलाती 5:19-21 तर परमेश्वरको स्वभाव चाहिँ पवित्र आत्माबाट आउने फल चाहिँ 22-23 पाँचको गलातीमा त्यो क्लियर छ। अनि त्यो कुरो चाहिँ हामीमा जहिले पनि लडाइँ नै भइरहेको छ। वास्तवमा पावलले रोमी 6 अध्यायमा प्रष्टसँग यो कुरालाई बताउँछन्। अझ रोमी 9 अध्यायमा त पावलले त्यो दुइटै विषयमा त्यहाँ भन्छन्। भनेको मतलब हामीमा दुईवटा आत्मा हुन्छ। पहिला सुरुमा येशूलाई नचिन्दाखेरि हरेक मान्छे यो आदमको आत्माले बाँच्छ भनेको मतलब त्यो नै हो संसारको। तर ख्रिस्टमा विश्वास गरेपछि पवित्र आत्मा आउनुहुन्छ हामीमा, साक्षात उहाँ जिउनुहुन्छ। क्रिस्चियन भनेकै पवित्र आत्मा हामीमा आएर हामीलाई नयाँ जीवन दिनुहुन्छ, हामीलाई पल पल निरन्तर उहाँले डोर्याउनुहुन्छ, उहाँले भर्नुहुन्छ। क्रिस्चियन जीवन भनेको चाहिँ पवित्र आत्मामा जिउने जीवन हो। त्यसैले पवित्र आत्माभन्दा बाहिर चाहिँ हाम्रो जीवन छैन। त्यो घमण्ड नहुनलाई चाहिँ त्यो आत्माद्वारा हिँड्नु पर्यो, होइन? गलाती 5:16 त्यही छ सायद, होइन? तपाईँलाई म त्यो चाहिँ पढ्छु। गलाती 5:16 के छ भने, होइन, मलाई एकदम उत्साहित बनाइदिनु भयो हाम्रो भाइ जमाङले। तपाईँले टच गरेको विषय हेऱ्यो भने यति धेरै कुराहरू मेरो दिमागमा आउँछ। यहाँ के छ भने 5:16 गलातीमा, म भन्छु पवित्र आत्माद्वारा हिँड र पापमय स्वभावको लालसा पुरा नगर। क्लियर, होइन? त्यसैले यहाँ के छ, पापमय स्वभाव र पवित्र आत्मा दुईटै खालको तरिका छ। अर्को एउटा पोइन्ट मान्छेले के बुझ्दैन भने नि, मान्छेले के विचार छ, म स्वर्ग जानु पर्यो। सुसमाचारमा येशू ख्रिस्टले हाम्रो पाप हटाउनुहुन्छ र हामीलाई नयाँ जीवन दिनुहुन्छ, अनन्त जीवन, अनि हामी स्वर्ग जान्छौँ। अनि धेरै मान्छेको विचारमा क्रिस्चियन हुने भनेको चाहिँ अनन्त जीवन पाउनलाई, स्वर्ग जानलाई। तर वास्तवमा क्रिस्चियन हुने भनेको चाहिँ येशूमा गाभिने हो। वास्तवमा पहिलो कोरन्थी 13:13 होला सायद, होइन? पवित्र आत्माद्वारा हामीलाई उहाँको शरीरमा बप्तिस्माद्वारा गाभ्नुहुन्छ। हामी हरेक व्यक्ति, योहन्ना 1:12 भनेको चाहिँ येशूलाई विश्वास र ग्रहण गर्दाखेरि चाहिँ हामी परमेश्वरको छोराछोरी हुने हक पाउँछौँ। अनि त्यो पहिलो कोरन्थीमा वास्तवमा यसको धेरै अर्थ मान्छेले लगाउँछ, तर मैले यसलाई त्यतिसम्म मात्रै भन्न चाहन्छु। 13:14 के छ भनेदेखि, यो कुरा म तपाईँलाई पढ्न, यसकारण अन्य भाषामा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्। त्यो मैले पढ्न लायक होइन। कुन चाहिँ छ, कुन चाहिँमा छ, यहाँ 14 हो। एनिवे म यो दुई तिनवटा पद पढ्छु, मैले जुन चाहिँ पद भन्न खोजेको हो त्यहाँ म भेट्छु होला, है त। यहाँनिर पहिला 12 पढ्छु म, यसरी नै तिमीहरू पनि पवित्र आत्माका वरदानहरूका निम्ति उत्सुक भएका हुनाले मण्डलीका निर्माणको काममा श्रेष्ठता हासिल गर्ने प्रयत्न गर। यसकारण अन्य भाषा बोल्नेले त्यसको अर्थ खोल्ने, यो अन्य भाषाको कुरा आयो। भाइ अर्पण, कुन चाहिँमा छ यो पवित्र आत्माद्वारा हामी उहाँको मण्डलीमा बत्तिसमा भएका हुन्छौँ? वी आर बेप्टाइज इन्टु, एनिवे मैले त्यो ठ्याक्कै त्यो पद अहिले म भेटिनँ, तर तपाईँलाई म त्यही भन्न चाहन्छु कि वास्तवमा पवित्र आत्माको काम बिना चाहिँ हामी परमेश्वरको राज्यमा प्रवेश पनि गर्दैनौँ, छोराछोरीको हकमा पनि हुँदैन। कसले एउटा भनाइ छ, वर्षौँसम्म मान्छे चर्च जान्छ,
12:13
मैले अघि 14 हेरेर आएको, बाह्रको 13 त्यो 12 हो खासमा, मैले 14 हेरेर आएको छु। 12:13 यो राइट, यहाँनिर म तपाईँलाई म पढिदिन्छु, किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बत्तिसमा पाएका छौँ। यो खासमा यहुदी र ग्रिक, कमारो फुक्का सबैलाई एउटै पवित्र आत्माद्वारा पिउन दिएको छ। भनेको चाहिँ यो पवित्र आत्माबाट बप्तिस्मा भनेको चाहिँ पवित्र आत्माको शक्ति सामर्थ्य सम्पूर्ण कुरा तपाईँ र ममा भरिन्छ क्या, हामीमा परमेश्वर भरिनुहुन्छ क्या। त्यसैले अर्को शब्दमा के छ भनेदेखि नि यो एकदम बुझ्नुपर्ने जरुरी छ, त्यो के हो भने क्रिस्चियन जीवन भनेको चाहिँ ख्रिस्ट जीवन हो क्या, हाम्रो जीवन होइन, हामी आफै जिउनै सक्दैनौँ, त्यो सबै पवित्र आत्माको उपस्थितिमा हुन्छ। त्यस कारणले हामीले निरन्तर उहाँलाई आफैलाई दिनुपर्छ क्या दिनदिनै, ताकि उहाँले ढोर्याउनुहुन्छ, अनि त्यसपछि हामीले प्रेम गर्न नसक्ने कुरालाई प्रेम गर्न सक्छौँ, होइन। अनि कलसीमा पढ्दै गर्दाखेरि कलसीको 3 अध्यायमा चाहिँ के लेखेको छ, हामी ख्रिस्टसँगै जी उठेका छौँ भने, तपाईँलाई म त्यो एउटा पढेर अनि म सिधाउँछु। सी भाइले मलाई कति यति उत्साहित बनाइदिनु भयो कि म के भने, होइन, इट्स लट्स अफ थिङ यु ट्रिगर मेनी मेनी थिङ्स, होइन, तपाईँले भनेको कुरा सबै मैले विचार गरेँ भने यति धेरै कुरा छ। र यहाँनिर यस्तो छ, यहाँ 3 अध्याय कलसीमा, यसकारण यदि तिमीहरू ख्रिस्टसँग जी उठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रिस्ट हुनुहुन्छ र परमेश्वरको दाहिने बाहुलीमा बस्नुभएको छ। माथिका कुरामा मन लगाओ, पृथ्वीमा भएका कुराहरूमा होइन, किनभने तिमीहरू त मरेका छौ भनेको चाहिँ यो संसार र हाम्रो लेखी, जस्तो पावलले रोमी 6 अध्यायमा के भन्छ, संसार मेरो लागि र म संसारको लागि चाहिँ डेड मऱ्यो। वास्तवमा क्लियर छ क्या यो। अब यहाँ समस्या के छ भनेदेखि, हाम्रो वरिपरि धेरै क्रिस्चियनहरू छन् यो प्रकारले बाइबल बुझेको पनि छैन, यसरी पछ्याएको पनि छैन, अर्को मान्छेले त्यस्तै सिकाउँछ, अर्कोले त्यही बाटो जान्छ, हो कि होइन। अनि भाइले अघि भने जस्तो संसारकै तरिकामा दाँच्दाखेरि के हुन्छ भने, हामी अरूभन्दा अलिक बढी गऱ्यो भने घमण्ड लाग्छ, कम गऱ्यो भने नि अलिक कमजोरी लाग्छ, होइन, त्यो सबै स्वभाव। तर यो सबै हामीमै आधार छैन, क्रिस्चियन जीवन त अनुग्रहमा छ। अनुग्रह भनेको चाहिँ परमेश्वरको शक्ति, हाम्रो शक्ति होइन, होइन, हामीले बढी गरेर केही कुरा हो। अब बाइबल धेरै पढ्ने, फास्टिङ गर्ने, जरुर परमेश्वरले हामीलाई अझै पवित्रता बढाउनुहुन्छ, त्यो निश्चित हो, तर त्यो परमेश्वरले गर्ने क्या, हामीले होइन। त्यसले घमण्ड गर्ने कारण चाहिँ एउटा पनि छैन। अब यहाँनिर अर्को के छ भने, यहाँ के छ, किनभने तिमीहरू मरेका छौ र तिमीहरूको जीवन परमेश्वरमा ख्रिस्टमा लुकिएको छ। अब यहाँ 4 पदमा कलसी 3 को, ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ। अब यहाँ तपाईँलाई ख्रिस्ट जो हाम्रो जीवन हुने कुरा गर्दाखेरि कलसी 1 अध्यायको यो 26 र 27 पद मलाई याद आउँछ। 26 पदमा के छ, युग युग र पुस्तौँदेखि गुप्त रहेको यो रहस्य अब उहाँका सन्तहरूलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो अरे यो रहस्य। अब यहाँनिर रहस्य चाहिँ के हो भन्दाखेरि चाहिँ, ख्रिस्ट तिमीहरूमा हुनु हो जो महिमाको आशा हो। दिस मिस्ट्री इज द ख्रिस्ट इन यु द होप अफ ग्लोरी भन्छ अङ्ग्रेजीमा, होइन, ख्रिस्ट हामीमा हुने भनेको मतलब। अहिले 3 अध्यायमा के पढ्यौँ हामीले, 4 पदमा ख्रिस्ट जो हाम्रो जीवन हुनुहुन्छ। त्यसैले क्लियर बुझ्नुपर्ने कुरा के हुन्छ भने नि, कुनै पनि व्यक्ति पक्का येसुमा ख्रिस्चियन छ भने चाहिँ ऊ भित्र ख्रिस्टको आत्मा चाहिँ जिउनुहुन्छ क्या, ख्रिस्ट उसमा जिउनुहुन्छ क्या। त्यही कारण पावलले के भन्छ फिलिपीमा, म मेरो निम्ति जिउनु ख्रिस्ट हो, होइन, किनभने ख्रिस्ट चाहिँ उसकोमा जिउनुहुन्छ। यो ख्रिस्चियन जीवन हो क्या, दिस इज अमेजिङ, इट्स टोटली डिफरेन्ट फ्रम वाट वी थिङ्क, होइन। अनि अर्को भाइले नम्रताको बारेमा धेरै कुरा गर्नुभएको थियो, अनि त्यो नम्रता भन्ने कुरा चाहिँ त्यो अनुग्रहको एउटा अर्को प्रमाण हो। कुनै पनि व्यक्ति परमेश्वरकै अनुग्रह बिना चाहिँ नम्रता हुनै सक्दैन, होइन, त्यो नम्रताको विषयमा फेरि अर्को छुट्टै विषय छ। त्यसैले आज मैले तपाईँलाई के भन्न खोजिरहेको थिएँ भनेदेखि, त्यो कुरा चाहिँ म तपाईँलाई अलिकति भनेर सिद्धाउँछु। मैले थुप्रै लेखेको थिएँ तर म त्यसको बारेमा केही पनि कुरा गर्दिनँ, तर म 2-3 कुरा अर्को 2 मिनट जति म सिद्धाउँछु। या मैले के भनेको थिएँ भनेदेखि, कलसी एक अध्यायमा हामीले 15 देखि 17-18 पदसम्म हेऱ्यो भने ख्रिस्ट मण्डलीको शिर र उहाँको महिमा, हामी उहाँको महिमा भनेको चाहिँ मण्डली यो संसारमा भनेको चाहिँ अघि भाइले जहिले पनि यो ओरसिपमा चाहिँ हामी चाहिँ उहाँको चर्च हो भनेर जोड दिनुहुन्छ। त्यो एकदमै महत्त्वपूर्ण कुरा छ। हरेक व्यक्ति जो येशूमा नयाँ जीवन पाउँछ ऊ चाहिँ मण्डली हो भनेको मतलब चाहिँ येशूको शरीरको अङ्ग हो भनेको मतलब चाहिँ ऊ चाहिँ पवित्र आत्माद्वारा चाहिँ त्यो एउटा शब्द छ नि यो कलमी लाउने भने ग्राफ्टेड भन्छ नि होइन। जस्तो हाम्रो तपाईँहरूको गाउँतिर के हुन्थ्यो, हाम्रो गाउँतिर चाहिँ कहिलेकाहीँ सुन्तलालाई चाहिँ अर्को रुखको हाँगामा लगेर सुन्तलाको हाँगा चट्ट काटेर अर्को रुखको हाँगामा लगेर ठ्याक्क जोडेर बाँधेर पानी सानी हालेपछि अनि त्यो त्यहाँ जराएर त्यो बढ्थ्यो अनि लगेर रोपेपछि सुन्तला छिटो फल्थ्यो। तर त्यो रुख अर्कै थियो होइन, ग्राफ्ट गर्ने भन्छ। सो हामी चाहिँ येशू ख्रिस्टद्वारा परमेश्वरमा ग्राफ्ट हुन्छौँ क्या, भने मतलब अब हाम्रो जीवनको स्रोत चाहिँ त्यो सुन्तलाको हाँगालाई चाहिँ अर्कै रुखले दिएछ नि त रस होइन, हामीलाई येशूको रस आउँछ क्या। त्यो क्रिस्चियन भनेको चाहिँ त्यो हो क्या। त्यसरी जब हामी बुझ्छौँ नि, हामीले एकले अर्कालाई सोच्ने कुरा, परमेश्वरको बारेमा सोच्ने कुरा टोटल्ली परिवर्तन हुन्छ नि त। यो संसारमा जिउने उद्देश्य पनि परिवर्तन हुन्छ नि त, किनभने हामी परमेश्वर अब बाइबलमा त धेरै कुरा छ नि, हरेक व्यक्तिको यो संसारमा कति दिन उनीहरू यहाँ रहने त्यो पनि परमेश्वरले नम्बर गरिसकेका छन् त। त्यसैले हामीले परमेश्वरको इच्छाभन्दा बाहिर हामी संसार छोड्नु पनि पर्दैन, उहाँको इच्छा भइसकेपछि यहाँ रहनु पनि पर्दैन। वाट एभर ही डज वेल। त्यसैले कुनै पनि पक्का क्रिस्चियन चाहिँ मर्नुदेखि डराउँदैन, किनभने ऊ त परमेश्वरको हातमा छ होइन। अहिले नै एक प्रकारले त्यो अनुभव पनि हामीले गर्न सक्छौँ। त्यसकारणले कलसीको पुस्तक पढ्दै गर्दाखेरि चाहिँ कलसीको विश्वासीहरू यति राम्रोसँग बढिरहेको थियो त्यहाँ, तर त्यहाँ झुट्टा शिक्षा भनेको चाहिँ अर्कै खालको शिक्षा आउन थाल्यो, येशूको बारेमा गलत शिक्षा। जस्तो अहिले येशू को हुनुहुन्छ भन्ने बारेमा तपाईँ र मेरो सोच बाइबलमा भनेको अनुसार ठिक हुनुपर्छ। कति मान्छेहरूले चाहिँ अब त्यो शङ्का हुनसक्छ, त्यो शङ्का निवारण गर्ने उपाय के हो, वचन हो, बाइबलमा के भनेको छ त्यही हो। र मान्छेले के भन्थ्यो त्यतिखेर भने नि येशू चाहिँ अब उनीहरूलाई त्यो उनीहरूको दिमागमा त्यतिखेर त्यो बुझ्नै सकेन कि एउटा कन्या केटी भने पनि एउटा केटीबाट मान्छेबाट कसरी परमेश्वरको जन्म, त्यो उनीहरूले सोच्नु सकेन। हुन त बाइबलमा त्यसको बारेमा 100 वर्ष 750 वर्ष अगाडि कन्या केटी गर्भ हुने सबै कुरा छन् छन् चाहिँ, यहाँसम्म कि जेरुसलेममा जन्मिनेसम्म त्यो बेतलेहममा जन्मिनेसम्म त्यो सहरको नाम पनि छ सब कुरा। अनि जसले त्यो बुझ्यो, त्यो कसले बुझ्यो भने जसले परमेश्वरले तिनीहरूको हृदय खोलिदिनु भयो। त्यही कारणले यहुदी जाति धर्मगुरु यति ठुलो जमात बुझ्नै सकेन, पण्डितहरू यहाँसम्म त्यही पौलले बुझ्थेन नि, नबुझेर त क्रिस्चियनहरूलाई लछार्दै हिँडेको थियो। तर एक दिन येशू प्रभु देखा पर्नुभयो, उसको समझ खुल्यो, अनि त्यसपछिको पौलको जीवन हामीले पढ्न सक्छौँ, उनी कति परमेश्वरको लागि समर्पित भए। त्यसैले कलसीको पुस्तकमा सबभन्दा मुख्य कुरा चाहिँ त्यतिखेरको झुट्टा शिक्षा चाहिँ येशूको बारेमा, उहाँ चाहिँ मान्छे भएर जन्मिनुभयो, बत्तिस्मामा चाहिँ परमेश्वरको आत्माको शक्ति आएर, फेरि परमेश्वरको शक्ति आयो जुन बेलामा उहाँ क्रुसमा मर्नुभयो, त्यो बेलामा चाहिँ मान्छे भएर मर्नुभयो, परमेश्वरको शक्ति छैन। यस्तो खालको झुट्टा शिक्षाहरू चाहिँ, धेरै अरू किसिमको झुट्टा शिक्षाहरू चाहिँ आथ्यो। त्यसकारणले पावलले सबभन्दा पहिला कलसी एक अध्यायमा चाहिँ परमेश्वरको बारेमा प्रष्ट पारेका छन् होइन। त्यसैले तपाईँलाई एक दुईवटा पद, यो तिनवटा पद पढ्न चाहन्छु। त्यो के छ भनेदेखि 15, 16, 17 कलसी एक अध्यायको, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप सारा सृष्टिको ज्येष्ठ हुनुहुन्छ। 16 पद, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सिर्जिएका हुन्। उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेको छ। अनि 18 पदमा के छ भने, उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, मरेकाहरूबाट जीवित हुनेमा उहाँ ज्येष्ठ भनेको चाहिँ पहिलो हुनुहुन्छ, ताकि प्रत्येक कुरामाथि उहाँ सर्वोच्च हुन्। त्यसकारणले यहाँनिर तिनवटा कुरा येशु प्रभुको बारेमा हामी देख्छौँ। त्यो एउटा के हो भने येशु चाहिँ उहाँको पिताको सम्बन्धको बारेमा, होइन, येशु प्रभु संसारमा आउनुभयो परमेश्वरलाई प्रकट गर्न। त्यसले वास्तवमा येशु प्रभु चाहिँ परमेश्वरको प्रतिरूप हुनुहुन्थ्यो, भनेको मतलब परमेश्वर जस्तो हुनुहुन्थ्यो येशु प्रभु त्यही हुनुहुन्थ्यो, अर्को शब्दमा परमेश्वर नै हुनुहुन्थ्यो, होइन। अर्को कुरो चाहिँ येशु प्रभु र सृष्टिको सम्बन्धमा प्रष्ट पारिएको छ, त्यो उहाँ सर्वोच्च हुनुहुन्थ्यो भन्ने कुरा, किनभने बाइबलमा हामीले भर्खरै 16 र 17 पदमा के पढ्यौँ, सबै कुराहरू चाहिँ येशु ख्रिस्टद्वारा र येशु ख्रिस्टकै निम्ति सृष्टि भएको हुन्, होइन, उहाँले नै सृष्टि गर्नुभयो, त्यसलाई उहाँले नै अधिकार गर्नुहुन्छ। अनि तेस्रो कुरा चाहिँ मण्डलीको सम्बन्धमा चाहिँ येशु प्रभु चाहिँ मण्डलीको शिर हुनुहुन्छ, मण्डली चाहिँ उहाँको शरीर। अर्को शब्दमा भन्नुपर्दा अहिले यतिखेर संसारमा संसारको मान्छेहरूले परमेश्वरलाई देख्नको निम्ति चाहिँ येशु ख्रिस्टको मण्डली त्यसको निम्ति प्रतिनिधित्व गरिराखेको छ। त्यही कारणले त्यो हिसाबमा हेर्ने बित्तिकै तपाईँ र मेरो जीवन कसरी जिउनुपर्ने भन्ने कुराको महत्त्व बढ्छ, जुन चाहिँ हाम्रो शक्तिले होइन कि येशु प्रभुमा। त्यसैले हामीले जिएको जीवन चाहिँ येशुको जीवन भएपछि के हुन्छ, मान्छेले संसारको मान्छेले हाम्रो जीवनमा येशुलाई देख्छ र परमेश्वरको महिमा गर्छ। त्यसकारणले घमण्डको अन्त त्यसपछि हुन्छ। यति नै राख्छु, के अरे, धन्यवाद भाइ।